नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। नेकपा एमालेको एघारौं महाधिवेशन राजधानीमा चलिरहेको छ। एमालेको महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ताको कार्यक्रम र भोलि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिले जनाएको छ। एमालेमा आगामी नेतृत्वका विषयमा कुराकानी गर्नेछौ। एमाले नेत्री भगवती नेउपाने कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। नेउपानेज्यू, स्वागत छ यहाँलाई।
हजुर, धन्यवाद।
अब यहाँहरूको महाधिवेशन कसरी चलिरहेछ अहिले?
हजुर, महाधिवेशन त अब खास गरी अहिले हामी अब नेतृत्व निर्माणको प्रक्रियामा मात्रै अगाडि बढ्ने काम बाँकी छ। अरू कुराहरू सम्पन्न भइसकेका छन्, त्यसले आजबाट नेतृत्व निर्माणको प्रक्रिया अगाडि बढ्छ।
हजुर, अब नेतृत्व निर्माण कसरी हुन्छ? रसाकसी त धेरै देखिएछ।
स्वाभाविक ढङ्गले अब एमाले जस्तो पार्टीमा धेरै नेताहरू हुनुहुन्छ, धेरै नेताहरू भएको पार्टीमा प्रतिस्पर्धाका लागि रस्साकसी हुने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ, स्वाभाविक नै हो नि।
के छ अब चाहिँ अहिले प्यानलै बन्ने तयारी भएको जस्तो देखियो है?
खास गरी विभिन्न जिम्मेवारीमा चाहिँ धेरै नेताहरूले इच्छा व्यक्त गर्नुभएको छ, पदाधिकारीदेखि लिएर केन्द्रीय कमिटीसम्म। सर्वसम्मतका लागि अन्तिमसम्म पनि कोसिस हुन्छ मलाई लाग्छ। अब यो आज अबेरसम्म पनि सर्वसम्मतका लागि प्रयास हुन्छ भन्ने लाग्छ मलाई, भइराखेको छ। आजर अब हिजोदेखि पनि प्रयत्नहरू भइराखेकै छ, विभिन्न ढङ्गले कुराकानी भएको छ र आज पनि हुन्छ। त्यसैले अब सकेसम्म सर्वसम्मतकै लागि कोसिस हुन्छ, विश्वास छ सर्वसम्मत हुन पनि सक्छ।
सर्वसम्मतको
भएन भने चाहिँ त अब त्यो लोकतान्त्रिक अभ्यास अन्तर्गत जाने कुरा भइहाल्छ।
हजुर, अब यो यसको प्रस्ताव चाहिँ कस्तो छ? यहाँले जुन सर्वसम्मतको प्रयासको कुरा गर्नुभयो,
होइन, सर्वसम्मत गर्दै गर्दाखेरि त अब सबै नेताहरू अट्ने गरी नै सर्वसम्मतका प्रस्तावहरू हुन्छन्। त्यसैले ठ्याक्कै यसरी जाने, यो नेतालाई यो जिम्मेवारी दिने भन्ने हिसाबले त्यो खालको भइहालेको भन्ने छैन। तर विभिन्न ढङ्गले प्रस्तावहरू भइ नै हाल्छ नि, नेताको अहिलेसम्मको योग्यता, त्याग, क्षमता, बलिदान र लिँदै आउनुभएको जिम्मेवारी सबैलाई एक्का गरेर सबैको त्यही अनुसारको उचित व्यवस्थापन गरेर नै हुने हो नि सर्वसम्मत भनेको त। त्यो प्रस्ताव चाहिँ विभिन्न हिसाबले भइहाल्छ, सबैको चाहिँ कदर गरेर चाहिँ सर्वसम्मतको प्रस्ताव हुने कुरा भइहाल्छ। त्यसैले त्यही अनुसार प्रस्ताव भइरहेको र मैले बुझे अनुसार आज पनि त्यो एक्सर्साइज हुन्छ।
त्यही सर्वसम्मत गर्न भनेरै यहाँहरूले तीन महिना अघि त्यत्रो खर्च गरेर त्यत्रो तामझाम गरेर गरेको विधान अधिवेशनको निर्णय उल्ट्याएको हो?
विधान अधिवेशनको निर्णय चाहिँ खास अब सर्वसम्मत नै, अलिकति परिस्थिति पनि परिवर्तन भयो, युवाहरूलाई पनि नवयुवाहरूलाई पनि समेटेर लैजानुपर्ने परिस्थिति भयो। विधान महाधिवेशन भन्दा परिस्थिति अहिले अलिकति फरक पनि छ भन्ने पनि हो। र त्यो विधान महाधिवेशनमा खास गरी सङ्ख्याको हिसाबले, पदाधिकारीको सङ्ख्या र केन्द्रीय कमिटीमा आउने सङ्ख्याको हिसाबले हामीले जुन ढङ्गले टुङ्ग्याएका थियौँ त्यो चाहिँ अलि भावनामा बहकिएछौँ कि हामी भन्ने महसुस केन्द्रीय कमिटीले गर्यो। त्यसैले यसलाई चाहिँ फेरि सच्याएर पहिला हामीले दशौँ राष्ट्रिय महाधिवेशनमा जुन खालको सङ्ख्या निर्धारण गरेका थियौँ त्यही अनुसार नै जाने कुरा नै उचित हो, वैज्ञानिक हो र आज अलि सबैलाई समेटेर लैजान सकिन्छ भन्ने पनि हो। र तपाईँले भने जस्तै सर्वसम्मत गर्नका निम्ति सबैलाई समेट्ने परिस्थिति पनि निर्माण हुन्छ, त्यसैले सङ्ख्या बढाउँ भनेर भन्ने कुराको निष्कर्षमा पुगेको हामी।
भनेको चाहिँ एमाले भदौको 20-22 गतेसम्म भावनामा थियो, अहिले यथार्थतिर लाग्यो, यथार्थमा आइपुग्यो।
होइन, कहिलेकाहीँ के हुन्छ भने निर्णयहरू गर्दै गर्दाखेरि चाहिँ अलिकति परिस्थितिको ठोस विश्लेषण गर्ने कुरामा थोरै कमजोरी हुन्छ र त्यसलाई सच्याउने कुरा पनि त फेरि त्यो महाधिवेशनलाई अधिकार नै हुँदैन भन्ने कुरा हुँदैन नि त। महाधिवेशनलाई अधिकार हुन्थ्यो र त्यो ढङ्गले चाहिँ केन्द्रीय कमिटीले सच्याउने भनेर प्रस्ताव गर्यो, महाधिवेशनले त्यसलाई अनुमोदन गर्यो, महाधिवेशनका प्रतिनिधिहरूले त्यसलाई अनुमोदन गर्नुभयो, त्यो अधिकार थियो र गर्नुभयो। त्यसैले भावनामा भन्ने भन्नु कहिलेकाहीँ चाहिँ अलि त्यो खालको इमोसनल बन्ने खालको स्थिति पनि हुँदो रहेछ. त्यसैले यसलाई चाहिँ सक्छौँ भनेको एउटा कुरा त्यो हो भने अर्को कुरा भनेको चाहिँ अब हामीले परिस्थिति 22 र 23 को जुन जेन्जी आन्दोलन पछाडिको युवाहरूलाई पनि समेटेर लैजानु. यद्यपि एमाले विगतदेखि नै अरू कमिटीहरूमा तलका कमिटीहरूमा स्थानीयदेखि प्रदेशसम्मका कमिटीहरूमा त युवाहरूलाई समेट्ने आरक्षण नै तोकेर लगेको थियो, त्यसरी नै व्यवस्थापन गरेको थियो. र अहिले केन्द्रीय कमिटीमा पनि युवाहरूलाई समेटेर लैजानुपर्ने एउटा परिस्थिति छ. अर्को परिस्थिति भनेको चाहिँ हामीले सानो सङ्ख्या गर्दाखेरि अलि सानो सङ्ख्या गर्दा हिजो जुन तर्क गरेका थियौँ कमिटी चाहिँ अलिक भद्द खालको बनाएर होइन चुस्त दुरुस्त गर्नुपर्छ भन्ने खालको थियो र अहिले चाहिँ सबैलाई समेट्न पनि पर्ने भएको हुनाले त्यसलाई सच्याउँ भनेर भन्ने कुरा गरेको हो. त्यो सच्याउने कुरालाई त राम्रै कुरा मान्नुपर्छ नि.
अब यहाँहरूले सच्याएको कुराले चाहिँ कहाँ कहाँ प्रभाव पार्छ, कसलाई कसलाई सजिलो बनाउँछ अथवा पार्टीलाई कसरी सजिलो बनाउँछ?
हामी होइन यो एउटा कुरा के हो भने नेताहरूको अलिकति तपाईँले अघि सुरुमा पनि भन्नुभयो धेरै नेताहरू हुनुहुन्छ, व्यवस्थापन पनि गर्नु पर्यो, सर्वसम्मतको पहल पनि गर्नु पर्यो. केन्द्रीय कमिटीमा आउने योभन्दा अगाडि चाहिँ हामीले 8 औं राष्ट्रिय महाधिवेशनमा पनि जुन 301 को संख्या थियो पछाडि चाहिँ अलिकति संख्याहरू मनोनित गरेर थपिएको छ. त्यसैले अहिले चाहिँ अहिले पनि त्यो संख्या घटाएर त्यसलाई झन्डै मनोनित भएको केन्द्रीय कमिटीको सदस्यहरू समेत गर्दाखेरि 100-100 जना चाहिँ कम हुँदाखेरि चाहिँ धेरैजना साथीहरूलाई बिदा पनि दिनुपर्ने, नयाँ साथीहरूलाई समेट्न पनि समस्या हुने. त्यसैले गर्दाखेरि चाहिँ यो अलि वैज्ञानिक भएन कि भन्ने भएको हुनाले नयाँलाई पनि समेटेर लैजानुपर्ने छ. यो अहिले जुन प्रतिस्पर्धामा आउन खोज्नु भएको छ त्यो सबै साथीहरूले को पनि भावना अनुसार जानुपर्नेछ. त्यस कारणले गर्दाखेरि चाहिँ संख्या बढाएको हो. त्यसैले नयाँ साथीहरूलाई समेत समेट्नका निम्ति यसले सच्या यो जुन हिजो हामीले सच्यायौँ त्यसले चाहिँ सहयोग पुर्याउँछ.
अब यहाँहरूको निर्वाचन आयोगको अध्यक्षले चाहिँ अझै क्लस्टर टुङ्गिन बाँकी छ, 301 को जुन अहिले सच्याइएको भनिएको सूची चाहिँ आएको छैन भनेर भन्नुभएको छ. त्यो भनेको चाहिँ यहाँहरूले त्यो कसरी मिलाउनुहुन्छ? यहाँले अघिदेखि नै युवा सहभागिता युवा सहभागिता भनिरहनु भएको छ, कति युवा त्यसमा अटाउँछन्, महिलाहरूको प्रतिनिधित्व कसरी हुन्छ, पिछडिएको क्षेत्र दलित जनजाति कसरी एमालेभित्र अब यो सबै कुराहरूको प्रतिनिधित्व मिलाउनुहुन्छ 301 मा?
होइन हिजो सार्वजनिक समेत गरिसकेका छ निर्वाचन आयोगले कसरी समेट्ने भन्ने विषयमा त, युवाहरूलाई कसरी समेट्ने. जस्तै प्रत्येक प्रदेशबाट चाहिँ 5 जना खुला गर्ने, 1 जना युवा नवयुवालाई समेट्ने र 3 जना महिला. जस्तै प्रत्येक प्रदेशबाट चाहिँ कति 9 जना, यस्तै गरेर दलित सबै क्लस्टर हिजो छुट्याइसकेको छ. दलित जनजाति मधेसी
मतदान कतिमा हुन्छ, मनोनयन कसरी हुन्छ भन्ने कुराको निश्चित सबै गरिसक्नु भयो यहाँहरूले.
गरौँ त्यसलाई अलिकति समय त अलिक हेरफेर त हुन सक्छ, किनभने अघि मैले भने जस्तै सर्वसम्मतका प्रयत्नहरू भइराखेका छन्, त्यसले गर्दा समय तालिका चाहिँ अलिकति हेरफेर हुन सक्छ. तर अब मतदानको प्रक्रिया निर्वाचन आयोगले सार्वजनिक गरे अनुसार आज बाटै सुरु हुन्छ, आज प्रक्रिया अगाडि बढ्छ भनौँ न, निर्वाचन भोलि हुन्छ, प्रक्रिया आजबाट अगाडि बढ्छ, उम्मेदवारी मनोनयन दर्ता गर्ने कुरा चाहिँ आजबाट हुन्छ.
हो हजुर, यहाँहरूको चाहिँ तालिकाले त्यही भनेको छ होइन. अब जसरी नेतृत्वको फेरि पनि नेतृत्वकै विषय अब यहाँहरूको महाधिवेशनमा विधानको कुरा या अन्य कुरा आउँदैन भन्दा भन्दै पनि यहाँले अघि भन्नुभयो हामी भावनामा थियौँ, अब अहिले यथार्थमा चाहिँ परिणत भएको अवस्था हो. यहाँहरूले विधानमा पनि सामान्य संशोधन गर्नुभयो, यद्यपि मूलत यहाँहरू नेतृत्व चयनकै प्रक्रियाका लागि महाधिवेशन गर्दै हुनुहुन्छ. अब नेतृत्वमा चाहिँ जसरी भनौँ न वर्तमान अध्यक्षले फेरि दोहोरिने चाहना राख्नु भएको, वर्तमान वरिष्ठ उपाध्यक्षले अध्यक्ष हुन चाहना राख्नु भएको, त्यसै गरी महासचिवमा पनि केही नेताहरू चाहिँ जो उपमहासचिव हुनुहुन्थ्यो उहाँहरूले चाहिँ महासचिवमा चाहना राख्नु भएको, सबैभन्दा बढी पेचिलो विषय एमालेमा यही छ जस्तो देखिएको छ. अब यो विषय कसरी मिल्छ यहाँहरूले अहिले यो जुन विधान फेरि संशोधन गर्नुभयो, वरिष्ठ उपाध्यक्ष अहिलेको वरिष्ठ उपाध्यक्ष कसरी यसमा अटाउनुहुन्छ अथवा अटाउने यहाँहरूले प्रस्ताव गर्नुहुन्छ होला यो पार्टीमा?
यदि सर्वसम्मत हुने स्थिति आयो भने त्यसलाई महाधिवेशन सार्वभौम हुन्छ, हल सार्वभौम हुन्छ, महाधिवेशनका प्रतिनिधिहरू सार्वभौम हुनुहुन्छ। अहिले पनि त्यसलाई सर्वसम्मत बनाउने नाममा केही करेक्सन गर्ने ठाउँहरू छ, करेक्सन गर्ने हिजो अध्यक्षले केही संकेत पनि दिनुभएको छ बोल्ने क्रममा।
त्यही पदमा दोहोरिनुहुन्छ वा फेरि
यदि यदि मिल्ने परिस्थिति बन्यो भने त्यो नहुन सक्छ भन्ने हुँदैन, त्यो नहोला भन्ने पनि हुँदैन। मैले भनिहालेँ महाधिवेशनका प्रतिनिधिहरू सार्वभौम हुनुहुन्छ, त्यो हिसाबले मिलाउन सक्ने स्थिति पनि बन्छ।
अनि महासचिवमा,
महासचिवमा पनि सर्वसम्मत गरेर जाँदाखेरि त नमिल्ने भन्ने हुनै हुँदैन नि।
महासचिव
पदाधिकारीदेखि लिएर सबै जिम्मेवारीमा चाहिँ यसरी जाउँ भन्दाखेरि नमिल्ने भन्ने हुँदैन, तर मिल्न तयार हुन पर्यो। सबै नेताहरू तयार हुँदाखेरि त त्यो एउटा उचित खालको निष्कर्षमा पुग्न सकिहालिन्छ।
जस्तो अब अहिले भनौँ न, बाहिरै देखिएको छ यहाँहरूको संस्थापन पक्ष र संस्थापन इतर पक्ष करिब करिब खुलेको अवस्था छ भनौँ न। महासचिवको उम्मेद्वार इतर पक्षबाट सुरेन्द्र पाण्डेले महासचिवको लागि दावी गर्नुभएको देखिएको छ। अब अध्यक्ष अहिलेको वरिष्ठ उपाध्यक्षले चाहिँ ठिकै छन् त म चाहिँ अहिलेको अध्यक्षलाई मान्छु भन्नुभयो भने अर्को पक्षले चाहिँ सुरेन्द्र पाण्डेलाई महासचिव मान्छ अथवा यसरी मिलाएर जानुहुन्छ यहाँहरू, त्यो सम्भावना हुन्छ?
होइन, यो पक्ष एउटा कुरा के हो भने यो अब पक्ष विपक्ष भनेर जसरी भन्न खोजिएको छ नि त्यो कुरा त वास्तवमा यो प्रतिनिधिहरूले पनि स्वीकार गर्ने स्थिति हुँदैन। आफ्नो नेताहरूलाई कसैलाई पक्ष देख्ने कसैलाई विपक्ष देख्ने भन्ने हुँदै हुँदैन। त्यसरी नेताहरूले प्रचार गर्नुभएको छ त्यो ठिक पनि होइन, होइन। त्यसैले सबै नेताहरू समेटिएर जाने हकमा चाहिँ समेटिएर जानुपर्छ। अब मलाई यो पक्ष महासचिव, यो पक्ष चाहिँ उपाध्यक्ष, यो पक्ष सचिव भनेर त्यो ढङ्गले भागभण्डा गर्ने कुरा हुँदैन।
नेताहरू
जे छ त्यसलाई हेका गरेर
अध्यक्षले जे भन्नुभयो त्यो मान्यो भने चाहिँ अनि मिल्छ यहाँहरूको कसरी मिल्छ त्यो मैले मात्रै त्यो कसरी मिल्छ मात्रै सोध्न खोजे।
अध्यक्षले जे भन्यो त्यही भन्ने भन्दा पनि न्यायोचित कुरालाई त सबैले आत्मसात गर्न पर्यो नि त। छलफल गर्ने हो नि, छलफल गरेर नेताहरू बसेर छलफल गर्ने हो। त्यहाँ सबै नेताहरूले आफ्नो मतहरू प्रकट गर्नु होला, छलफल होला, बस होला, त्यो अनुसार चाहिँ निष्कर्षमा पुग्नुपर्ने होला। त्यसैले यो पद यो पक्षलाई भन्ने कुरा जे चाहिँ यहाँले त्यो कुरा चाहिँ वास्तवमा वैज्ञानिक हुँदैन। यो कुनै पक्ष भन्ने पनि हुँदैन। कार्यकर्ताहरूले सबै नेताहरूलाई कुनै पक्षको हिसाबले पक्षको आँखाले हेर्दैनन्। आफ्नो नेताहरूलाई सबैलाई चाहिँ नेताहरूको उचित व्यवस्थापन होस् भन्ने चाहन्छन्। त्यसैले पक्ष विपक्ष भन्ने हिसाबले जान हुँदैन। त्यसैले अध्यक्ष
त्यो त यहाँहरूको सैद्धान्तिक कुरा भयो, तर व्यवहारमा त त्यो देखिया छैन। अब यहाँ पक्ष त निश्चित रूपमा खुलिसकेका छ, होइन र
होइन व्यवहार त्यसलाई त
सिद्धान्त त ठिकै छ। कम्युनिस्ट पार्टीमा पक्ष विपक्ष नभनु भन्नु होला, अब भोलि अप्ठ्यारै पऱ्यो भने पार्टी नै फुटेर जाने, गुटभन्दा बरु चाहिँ पार्टी फुटेर जाने यहाँहरूको इतिहास छ कम्युनिस्ट पार्टीको, त्यो पनि ठिकै होला होइन। तर अहिले चाहिँ त ठ्याक्कै देख्यो नि त एमालेमा त, होइन र
अहिले देखिएको चाहिँ के हो भने प्रतिस्पर्धाका निम्ति भनेर त्यो पक्ष र विपक्ष जस्तो देखिएको छ, एउटा टिम निर्माण भएको जस्तो, होइन। बाहिर प्रचार पनि त्यसरी नै भएको छ। केही अब प्रतिस्पर्धामै जाने हो भने त अध्यक्षदेखिकै टिम निर्माण गर्दाखेरि नै जित्न सजिलो हुन्छ भन्ने हिसाबले अलिकति एक्सर्साइज गर्नुभएको छ। एक्सर्साइजको हिसाबले हो, विचारको हिसाबले पक्ष विपक्ष भएको छ, होइन नि त। कुनै विचारमा विमति भएर असहमति भएर त्यसरी पक्ष विपक्ष भएको भन्ने लाग्दैन मलाई। तर अब प्रतिस्पर्धा जानका निम्ति त एउटा टिम निर्माण त गर्नुपर्ने हुन्छ, त्यो त टाउकोदेखि नै गर्नुपर्ने हुन्छ, अध्यक्षदेखि नै टिम निर्माण गर्नुपर्ने हुन्छ। त्यो कारणले एक्सर्साइज उत्तिखेरि एक्सर्साइज गरेर प्रचार पुग्दैन कि भनेर साथीहरूले चाहिँ नेताहरूले चाहिँ त्यसरी प्रचार गरिराख्नु भएको छ। तर त्यो अब सहमतिमा जाँदै गर्दाखेरि त त्यो प्रचारको कुनै अर्थ पनि हुँदैन, त्यसरी निर्माण गरिएको टिमको कुनै अर्थ पनि हुँदैन। सोलो डोलोमा सबलाई कहाँ उचित व्यवस्थापन गर्दाखेरि उपयुक्त हुन्छ भन्ने हिसाबले नै छलफल हुन्छ नि। कुन नेतालाई कहाँ भनेर त्यहाँ पक्ष र विपक्ष छुट्याएर फलानु फलानु पक्षको यो यो पक्षको यो त्यो पक्षको भन्ने नै हुँदै हुँदैन नि। तपाईको ईश्वर पोखरेल हाम्रो पार्टीको नेता उहाँलाई कुन पक्ष भनेर भन्ने समय उहाँ के हाम्रो अध्यक्षकै साथमा हुनुहुन्थ्यो. अहिले उहाँले अध्यक्ष उठ्न चाहना गर्नुभयो. उहाँ वैचारिक रूपले टाढा पनि हुनुहुन्न. विचारको हिसाबले नै असहमति राखेर चाहिँ अध्यक्ष उठ्न खोज्नु भएको पनि होइन. त्यसैले पक्ष विपक्ष भन्ने हुँदैन. सहमतिमा जाँदाखेरि सबै नेता कहाँ भन्ने हिसाबले मात्रै छलफल हुन्छ.
त्यो नभएको राम्रो, तर त्यो देखिएन भन्ने मात्रै खोजे.
हजुर, होइन, त्यो हिजोसम्म कसरी प्रचार भयो भन्ने कुराको अर्थ हुँदैन नि त. अब के गरेर जाने भन्ने कुराको खास अर्थ हुन्छ.
यहाँहरूलाई चाहिँ त्यसो नभइदिए हुन्थ्यो भन्ने लाग्यो है?
होइन, हामीलाई त स्वाभाविक हिसाबले सबै नेताहरू अटेर जानुपर्छ भन्ने कुरा लाग्छ नि. पार्टी बलियो बनाउनुपर्छ, सबै नेताहरू अट्नुपर्छ, सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा त एउटा कार्यकर्ताको हिसाबले, पार्टीको कार्यकर्ताको हिसाबले यही ढङ्गले सोचिन्छ नि त. सबै नेता कार्यकर्ताहरूले सोच्ने त यही हो. धेरैले सबैलाई यही परिराखेको छ, मिलेरै जानुपर्छ भन्ने परिरहेको छ. यद्यपि नमिल्ने स्थितिमा त एउटा फैसला गर्न परिहाल्छ.
एमालेको 11 औं महाधिवेशन राजधानीमा चलिरहेको छ. कार्यतालिका अनुसार आज उम्मेद्वारी दर्ता र भोलि मतदान हुनेछ. एमाले यसअघि गरेको विधान महाधिवेशनको निर्णय उल्ट्याएर 301 सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ. पदाधिकारी पनि 15 बढ़ाएर 19 बनाइएको छ. एमाले महाधिवेशनको विषयमा एमाले नेत्री भगवती नेउपानेसँग अन्तर्संवादमा कुराकानी गरिरहेका छौं. अब अहिले जसरी विकसित परिस्थितिको यहाँले कुरा गर्नुभयो, अब यो विकसित परिस्थितिमा पुराना पार्टी भनौँ न, जसले लामो समयदेखि नेपालको आन्दोलन, नेपालमा क्रान्ति गरे, आन्दोलनमा सहभागिता जनाए, परिवर्तन गरे, काम पनि गरे, सत्ता पनि चलाए, तर सत्ता जसरी चलाउनु पर्ने त्यसरी चलाउन सकेनन्, जुन जनताको आकांक्षा थियो त्यो अनुसार गर्न सकेनन् भनेर पछिल्लो समयमा असन्तुष्टि यहाँहरूमाथि छ. एमालेमाथि पछिल्लो सत्ताको नेतृत्व गरेका कारणले पनि यहाँहरू अलिक बढी आलोचित हुनुभएको छ. अब अहिले सच्चिनुपर्ने दबाव एमालेलाई छ, त्यो दबाव यहाँहरूले कसरी चाहिँ झेल्दै हुनुहुन्छ, अथवा त्यो कुरालाई यहाँहरूले कसरी सम्बोधन गर्नुहुनेछ?
होइन, आलोचना त हामीमाथि जे गरिएको छ त्यो कृत्रिम हो. सबै समस्याहरू कृत्रिम रूपमा सिर्जना गरिएको छ. यद्यपि समस्याहरू छैनन् भन्ने भन्न खोजेको होइन मैले, तर तपाईँको कामहरू जे जे कामहरू भइराखेका छन् विकासको दृष्टिकोणले जे कामहरू भइराखेका छन् केही पनि भएको छैन भनेर जसरी निराशा सिर्जना गर्न
खोजिएको
मैले भन्दैछु. यो समस्याहरू किन सिर्जना गर्न खोजिएको छ भनेर भन्दाखेरि खास गरी अझ एमाले माथिको सबैभन्दा बढी हमला छ. जसले यो देशमा सबैभन्दा बढी विकासको हिसाबले भन्ने हो भने पनि सरकारमा रहँदाखेरि सबभन्दा विकास गरेको छ, जनताका समस्याहरू समाधान गरेको छ. तपाईँका जति पनि विकासहरू भएका छन् एमालेको नेतृत्वमा भएका छन् धेरै विकासका कामहरू, पूर्वाधार विकासको काम भन्नुहोस्, हरेक क्षेत्रमा जे भइराखेको छ एमालेको नेतृत्वमा भएको छ. केही पनि भएको छैन भनेर भन्ने खालको जुन भाष्य निर्माण गरिएको छ र अहिले खास गरी यो प्रविधिलाई प्रयोग गरेर र सामाजिक सञ्जाललाई प्रयोग गरेर एउटा नकारात्मक भाष्य सिर्जना गर्ने काम गरिएको छ र प्रचार गरिएको छ. अरू सबै यो पुराना जम्मै भ्रष्ट हुन्छन्, भ्रष्ट छन्, भ्रष्टाचारमा त्यो कुरा चाहिँ वास्तवमा एकदमै यो कृत्रिम खालको आरोप लगाउने खालको काम गरिया छ. त्यसैले समस्या नै छैन, समस्या छैन. हामी लिएर जान्छौँ नि के गरेका छैन. एमाले गरेका कामहरू, दर्जनौ कामहरू, एमाले नेतृत्वको पुराना राजनीतिक दलहरूको विषयमा जे कुरा उठाइएको छ हामी त्यो कुरा त जनताको बिचमा लिएर जान्छौँ. जनताले नबुझेको पनि त हुनुहुन्न, बुझ्नु पनि भएको छ. त्यसैले अहिले एकदमै जताततै नेपाल त बर्बादै भयो, नेपाल त सकियो, नेपालमा त बस्न लायकै छैन है, नेपालमा केही विकास भएकै छैन, युवाहरूको भविष्य नै छैन है भनेर जे भन्न खोजिएको छ त्यो त एकदमै गलत छ. त्यो कुरा चिर्नका निम्ति त सबै मिडियाकर्मीदेखि सम्पूर्ण राजनीतिक दलहरूले समेत चिर्न पर्ने अवस्था छ. यो चाहिँ खास किन भनिएको छ भने अहिले विभिन्न बहाना बनाएर राजनीतिक दलहरू जे नयाँ हुँ, विकल्प हुँ भनेर आएका छन् र विकल्पको रूपमा हामी भनेर खडा भएका छौँ भनेर भनेका छौँ. उनीहरूको पृष्ठभूमि हेर्ने हो भने सबै भ्रष्टाचारमा लिप्त भएर एउटा एउटा काण्डमा मुछिएर अनेकौँ खालका चाहिँ एकदम पर्दाभित्र बसेर राष्ट्र ठग काम गरेकाहरूले अरूलाई भ्रष्ट देखाएर पुरानाहरू भ्रष्ट हुन् भनेर विचारका जगमा उभिएका पनि छैनन्। यी सब विचारका जगमा उभिएका पार्टीहरूमाथि धावा बोलेर जसरी चाहिँ आफू राम्रो भनेर देखाउन खोजिएको छ नि, यसलाई त हामी राम्रोसँग चिर्न सक्छौँ, राम्रैसँग चिर्न सक्छौँ। किनभने हिजो चाहिँ
हजुर अब त्यसका लागि चाहिँ एआई प्रयोग गरेको फोटो हाल्नु पर्दैन थियो नि त।
यद्यपि यस्तो हुन्छ, यस्तो हो, एआई प्रयोग गरेको अस्तिकै कुरा गर्ने हो भने मान्छेहरूले केसम्म गरे भने एमालेको विरुद्धमा, यो देशकै विरुद्धमा हमला भइराखेका छ, त्यो कुरा त अब जग जाहेर छँदैछ। एमालेको विरुद्धमा जो जो लागिराखेका छन् उनीहरूले चाहिँ 100 मान्छे, 200 मान्छे, एउटा टुक के अरे चाहिँ भर्खर आउँदै गरेको छिर्दै गरेको तस्विरहरू राखेर, छिर्दै गरेको भिडियो राखेर एमालेको चाहिँ महाधिवेशनको उपस्थिति थियो भनेर देखाउने कोसिस गरेका छन्। जब त्यति मान्छे त्यत्रो एकदम चाहिँ ठुलो एरियामा मान्छेहरू अट्न नसकेर बाहिर मान्छे बस्नु पर्यो, धेरै मान्छेहरू बाहिर बस्नु पर्यो, ऐतिहासिक भयो, त्यहाँ बोल्ने अरू दलका मान्छेहरूले समेत, अरू दलका नेताहरूले समेत एमालेको यो उपस्थितिले चाहिँ एमाले शक्तिशाली रहेछ र सबैभन्दा शक्तिशाली रहेछ भन्ने कुरा अरू दलले बोल्ने स्थिति बन्यो भनेपछि त्यस्तो परिस्थितिमा एमालेको उपस्थिति थियो कि थिएन भन्ने कुरा त तपाईँहरूले पनि देख्नुभयो, तपाईँहरूको आँखाले पनि देख्नुभयो। यद्यपि कोही कसैले अहिले त अब यो प्रविधि छ, कसैले हालिदियो त्यहाँ टक्क हालिदिए पछाडि कतिलाई त भ्रम भयो, फेरि त्यो सत्य नै अहिले त झुक्याउने कुरा त एआईले बनाएको हो कि रियल हो भन्ने कुरा एकदम सचेत मान्छेहरू पनि झुक्किने खालको स्थिति हुन्छ कि एकजनाले बनाइदियो केही मान्छे, केही मान्छेहरू त्यो मास पनि देखेको यो रियल नै हो रे भनेर कसै कसैले हाल्नुभएछ, कसैले हाल्नुभएर
प्रयोग भयो,
झुकिएर झुकिएर हाल्नुभयो
एकजना
बनायो होला, झुकिएर हाल्नुभयो, तर रियलमा त्यहाँ मास कति थियो भन्ने कुरा त दुनियाँले देख्यो नि।
हजुर अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। अब एमाले भनौँ न, यो यहाँले अहिलेसम्म कुरा गर्नुभयो, धेरै प्रतिकूलता छ होइन, मुलुककै सन्दर्भमा पनि कुरा गर्नुभयो, एमालेकै सन्दर्भमा पनि कुरा गर्नुभयो। अब जसरी यहाँकै भाषामा भन्यो भने जसरी एउटा भाष्य बनाइएको छ, एमाले विरूद्ध मानिसहरू प्रयोग भएका छन् यहाँको भाषा, यहाँको भनाइमा, अब त्यो कसरी चिर्नुहुन्छ त? यहाँहरू चुनावमा पनि जान अलि हिचकिच गर्दै हुनुहुन्छ, कसरी त्यो
चुनावमा त जनताको सपोर्ट हुँदैन भनेर हामी जान नखोजेको होइन नि। यो सरकारै संवैधानिक छैन, यो सरकारले चुनाव गर्न सक्दैन, यो सरकारले चुनाव गर्ने आधारहरू बनाएन, विश्वास दिलाएन, यो सरकारले अहिले अहिले भएका अराजकतालाई नियन्त्रण गरेन, एउटा शक्तिशाली पार्टीको जनमतको आधारमा भन्ने हो भने सबैभन्दा बढी लोकप्रिय पार्टीलाईको अध्यक्षलाई स्थान तोकेर त यहाँबाट त्यहाँ जान पाउँदैन भन्ने जस्तो चाहिँ निर्णय गरेर चुनाव गर्न सक्छ सरकारले? सक्दैन नि, चुनाव गर्न सक्ने स्थिति बन्छ? बन्दैन नि। त्यसैले गर्दाखेरि यो सरकार चुनाव गर्न तयार छैन, चुनाव यो सरकारले गर्दैन, यो नगर्ने चुनाव किन चुनाव भन्न पर्यो? त्यसैले संसद पुनस्थापना एउटा कुरा, यो सरकार संवैधानिक पनि छैन, कुनै संविधानमा टेकेर बनेको संविधान सरकार पनि होइन। यो सरकारलाई
अब चुनाव घोषणा भइसक्यो, यहाँहरूले पनि निर्वाचन आयोगमा दल दर्ता गराउनु भएको छ, भनेपछि अब यहाँ चुनावमा जानु हुँदैन त त्यसो भए?
होइन, दल दर्ता गर्ने कुरा चुनावमा चुनाव हुन्छ भन्ने कुरा होइन नि। चुनावै हुने स्थिति बन्दाखेरि, चुनाव चाहिँ वातावरण बन्दाखेरि, चुनाव यो सरकारले चुनाव गर्ने वातावरण नै बन्यो भने त्यतिखेरको कुरा एउटा कुरा हो। तर हाम्रो भनाइ के हो भने, एउटा त मैले अघि भने नि, यो सरकारै संविधानको जगमा टेकेको छैन, संविधानलाई ट्र्याकमा ल्याउनका निम्ति पनि संसदको स्थापना भएको,
यो विषय अदालतमा छ, यो विषयको न्याय निरूपण अदालतले गर्ला। यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो एमाले नेत्री भगवती नेउपाने, अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै। प्राविधिक मित्र राजु थापालाई धन्यवाद, सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।